السلام عليكم ورحمة الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين ان شاء اللہ تعالی اگلے جمعہ سے جماعت احمدیہ برطانیہ کا جلسہ سلانہ شروع ہو رہا ہے. سب سے پہلی بات تو اس حوالے سے میں آج یہ کہنی چاہوں گا کہ جلسے کے کامیاب انعقاد اور ہر لحاظ سے ببرکت ہونے کے لیے جماعت کے افراد عموماً اور جماعت برطانیہ کے افراد خصوصاً بہت زیادہ دعاؤں اور صدقات پر زور دیں. اللہ تعالی دشمن کے ہر شر اور شرارت سے جماعت کو محفوظ رکھے اور جلسہ بے انتہا برکتوں کے ساتھ شروع بھی ہو اور اختتام پذیر بھی ہو. دوسرے اس جمعے کے خطبے میں جو عموماً جلد سے ایک ہفتہ پہلے ہوتا ہے میں ڈیوٹیاں دینے والے مردوں عورتوں بچوں کو ان کے فرائض اور ذمہ داریوں کی طرف توجہ دلاتا ہوں. اس سلسلے میں آج بھی چند باتیں کہوں گا. اللہ تعالی کے فضل سے جلسے کی ڈیوٹیوں میں اب ڈیوٹیوں دینے والے تمام مرد و زن کارکنان اور کارکنات کافی تربیت یافتہ اور پختہ ہو چکے ہیں. جہاں تک ہر شعبے کے کارکنان کا اپنے اپنے شعبے کے بارے میں علم اور ذمہ داریوں کے جاننے کا تعلق ہے, اس میں کوئی شک نہیں کہ آپ میں سے اکثریت اس سے بخوبی واقف ہے, لیکن کاموں میں مزید بہتری پیدا کرنے کے لیے, ذمہ داری کے احساس کو مزید اجاگر کرنے کے لیے یاد دہانی کی ضرورت ہوتی ہے. اور یہ قرآنی حکم بھی ہے کہ نصیحت اور یاد دہانی یقیناً مومنوں کو فائدہ دیتی ہے. قرآن کریم میں اللہ تعالیٰ فرماتا ہے فائن ذکر تنفع المومنین, بس یاد دلانا مومنوں کو نفع بخشتا ہے. اسی طرح نئے بچے جو ان ڈیوٹیوں میں شامل ہو رہے ہیں ان کے سامنے بھی ڈیوٹیوں کی اہمیت بیان کرنا ضروری ہے. اسی طرح بعض نوجوان ہیں جن کو پہلی مرتبہ موقع مل رہا ہے یا اپنی ڈیوٹی کی اہمیت کا پوری طرح ان کو احساس نہیں ہے. یہ ڈیوٹی جو جلسے کاموں کی بجاوری کے لیے لگائی جاتی ہے کوئی معمولی ڈیوٹی نہیں ہے. جلسے کے مہمانوں کی خدمت کے لیے بڑے اور بچے اپنے آپ کو پیش کرتے ہیں اور جلسے کے مہمان وہ مہمان ہیں جو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی آواز پر لبیک کہتے ہوئے اپنی روحانی سیری کے لیے جلسے میں شامل ہوتے ہیں. شاید کچھ لوگ غیر سنجیدہ بھی ہوں اور وقت گزارنے کے لیے آتے ہوں، لیکن اس بات کو ہم عموم پر معمول کر کے اپنی ذمہ داریوں سے قریب ذمہ نہیں ہو سکتے. ان آنے والے مہمانوں کی بھی مختلف قسمیں ہیں. ایک تو وہ مہمان ہیں جو یوکے کے رہنے والے ہیں اور جلسے کے دنوں میں اپنے ٹینٹوں میں، خیموں میں یا جماعتی انتظام کے تحت رہائش رکھتے ہیں، اور تین دنوں میں جلسے کے تمام شعبہ جات سے ان کا واسطہ پڑتا رہتا ہے یا اکثر شعبہ جات سے واسطہ پڑتا ہے. اس لیے ہر شعبے کے کارکن کو اپنے اخلاق کا اعلی نمونہ ان سے دکھانا ہے. یہ نہیں کہ یہ یوکے کے رہنے والے ہیں یا کسی کے ساتھ کسی ڈیوٹی والے کارکن کی پہلے سے کوئی ناراضگی یا بدمزگی ہے تو اس کی مہمان نوازی کا حق ادا نہ کیا جائے. اگر اس طرح کی حالت کسی میں پیدا ہوتی ہے تو وہ اپنی ڈیوٹی سے خیانت کر رہا ہوگا. تو پہلی بات تو یہ کہ اپنی تمام تر رنجشوں کو بھول کر اپنے فرائض کی ادائیگی کرنا سب سے مقدم سمجھے. اگر پھر بھی کسی کارکن کو کسی خاص شخص کے بارے میں دل میں کوئی انقباض ہے جس کی وجہ سے وہ سمجھتا ہے کہ اس کی مہمان نوازی کا حق ادا نہیں کر سکتا، تو پھر اپنے ساتھ والے کارکن سے کہہ کر اس مہمان کی ضروریات کا خیال رکھوائیں. پھر دوسری قسم یوکے کے رہنے والے مہمانوں کی ہی ہے جو روزانہ جلسہ سننے کے لیے آتے ہیں اور ایک یا دو دفعہ ان کا کھانا بھی جلسے میں کھاتے ہیں. اسی نظام کے تحت، نظامت مہمان نوازی کے تحت، حدیقت المہدی میں یا اسلام آباد میں کھانا کھا رہے ہوتے ہیں. ان کا خیال رکھنا اور انہیں کھانا مہیا کرنا اس شعبے کی ذمہ داری ہے. گزشتہ سالوں میں شکایات آتی رہی ہیں بعض جگہوں سے، نہ صرف یہ کہ کھانا نہیں مہیا کیا گیا بلکہ کارکن کا رویہ بھی اچھا نہیں تھا. گو اس میں بات تحقیق یہی ظاہر ہوا کہ کارکن کی اتنی غلطی نہیں تھی، کیونکہ ان جگہوں پر جہاں وہ مطالبہ کیا جا رہا تھا کھانے کا انتظام ہی نہیں تھا. لیکن بہرحال اگر کسی وجہ سے انتظام نہیں ہے تو بڑے آرام سے پیار سے مہمان کو سمجھا دیں. اسی طرح پارکنگ والے اور ٹریفک کنٹرول والے ہیں اور سیکیورٹی والے کارکنان ہیں، ان کو بھی اعلی اخلاق کا مظاہرہ مہمانوں سے بات چیت کرتے وقت کرنا ہوگا. یہ جو میں نے شکایت کی بات کی ہے یہ کوئی عموم نہیں ہے، ایک آدھ واقعی ایسا ہوتا ہے، لیکن پورے نظام کے لیے بعض اوقات تکلیف دہ بن جاتا ہے. عمومی طور پر تو بڑے حوصلے سے اور تحمل سے کارکنان بعض لوگوں کی زیادتیوں کو برداشت کر جاتے ہیں، फिर तीसरी किस्म है उन मेहमानों की जो यूरोप के मुख्तलिफ ममालिक से आए हुए हैं या आएंगे। बास तो जमाती निज़ाम के तहत इज्तिमाई क्याम गाहों में ठहरते हैं, बास के अपने रिहायश के इंतजाम हैं, लेकिन यूके से बाहर होने की वजह से उनकी तोकुआत कुछ ज्यादा होती हैं। ये ठीक है कि चंद एक उनमें से गलत मुतालबात भी कर जाते हैं, लेकिन कारकुनान अपनी पूरी कोशिश करें कि किसी को शिकायत का मौका न मिले। फिर एक किस्म उन मेहमानों की है जो पाकिस्तान, हिंदुस्तान और अफ्रीका वगैरह के ममालिक से आए हैं। अफ्रीकन ममालिक के अहमदी मेहमानों और इसी तरह बाज अमरीका के मेहमानों को भी तफशीर का शोबा मेहमान नवाजी काफी हद तक संभाल लेता है, लेकिन फिर भी आम शोबा जात से उनका वास्ता पड़ता रहता है। इसलिए उनके एहसासात का भी मुकम्मल ख्याल रखने की जरूरत होती है। जहां तक पाकिस्तान और हिंदुस्तान, बांग्लादेश वगैरह के मेहमान हैं, ये लोग अपनी गुर्बत के बावजूद खिलाफत से दूरी की प्यास बुझाने के लिए आते हैं, और पाकिस्तान के अहमदी तो खासतौर पर आजकल मजलूमियत की इंतहा को पहुंचे हुए हैं। तो इस किस्म के मेहमानों के साथ ही बहुत ज्यादा उसमें सलूक की जरूरत है। बाद इनमें से ऐसे भी हैं जिनको जुबान का भी मसला होता है, इसलिए जहां भी उनकी मदद की जरूरत हो, कारकुनात और कारकुनान जो हैं उनकी की खिदमत पर कमर बस्ता रहें। अगर किसी कारकुन में ये कारकुन से जो मेहमान, अगर कोई भी मेहमान हो, वो दरख्वास्त करें किसी बात की, और वो शख्स जिसे मदद की दरख्वास्त की जा रही है उसका शोबा नहीं भी है, वो तब भी मेहमान को रूखा जवाब देने के बजाय उनकी रहनुमाई कर दें। अमूमन तो पाकिस्तानी अहमदियों को कोई ना कोई अजीज यहां हैं जो उनकी मदद करते हैं, लेकिन जिनके नहीं हैं वो बाज़ औक़ात परेशान हो जाते हैं। गो के गुज़श्ता दो तीन साल से अल्लाह ताला के फजल से ये लोग जो जलसे के दिनों के अलावा भी यहां रहते हैं, क्योंकि दूर से आए होते हैं, इसलिए तीन दिन के अलावा भी मेहमान नवाजी चल रही होती है इनकी। उनकी रिहायश और मेहमान नवाजी का अच्छा इंतजाम होता है, लेकिन जैसा कि मैंने कहा, याद दहानी भी जरूरी है। और इसी जमन में मैं उन लोगों को भी तवज्जो दिलाना चाहता हूं जिनके अजीज पाकिस्तान से उनके यहां मेहमान आए हुए हैं, कि ये सिर्फ जलसे के इंतजाम ही का काम नहीं है कि मेहमानों को संभाल लें, बल्कि आप लोगों का भी काम है कि अपने अजीजों की मेहमान नवाजी का हक अदा करें। फिर एक किस्म उन गैर अजमात, गैर मुस्लिम और मुसलमान मेहमानों की है जो जमाती इंसाम के तहत आते हैं। जहां तक इन मेहमानों की मेहमान नवाजी का ताल्लुक है, एक खास इंसाम के तहत ये मेहमान नवाजी होती है, लेकिन ये लोग अमूमी तौर पर हमारे कारकुनों को काम करते हुए भी बड़े गौर से देखते हैं, उनके रवैयों को भी नोट कर रहे होते हैं, उनके काम के तरीक और अखलाक को नोट कर रहे होते हैं। अमूमन हर साल ये लोग कारकुनों और कारकुनात के अखलाक को देखकर बहुत मुतासर हो जाते हैं। अब तो जर्मनी में भी गैर मुल्की मेहमानों की काफी तादाद आने लग गई है, और वो भी कारकुनों के अखलाक से मुतासर होते हैं। और इस साल भी मुझे अक्सर मेहमानों ने जो गैर थे इस बात का इजहार किया वहां, بہرحال یہ تو جماعت احمدیہ کے کارکنان کا ہر جگہ مزاج بن چکا ہے کہ اعلی اخلاق دکھانے ہیں. اگر کسی مہمان کا نہ بھی کسی سے براہ راست واسطہ ہو تب بھی ان کے, جیسا کہ میں نے کہا, ان کے کام کے طریق, محنت, شوق اور اخلاق مہمانوں کو متاثر کرتے ہیں. گویا کہ یہ کارکنان علاوہ اپنی ڈیوٹیوں کے ایک خاموش مبلک کا کردار ادا کر رہے ہوتے ہیں اور دورہ ثواب کما رہے ہوتے ہیں, ایک حضرت مسلم علیہ الصلوۃ والسلام کے مہمانوں کی خدمت کر کے اور دوسرے غیروں پر احمدیت اور حقیقی اسلام کی تصویر پیش کر کے, جس سے کئی نیک فطرت جو ہیں وہ حق کو شناخت کر لیتے ہیں اور اپنی دنیا و آخرت سنوارتے ہیں. بس یہ جلسے کی ڈیوٹیاں ہر کارکن اور کارکنان کے لیے اللہ تعالیٰ کی خوشنودی حاصل کرنے کا ذریعہ ہیں. اللہ تعالیٰ سب کو آسن رنگ میں اچھے فرائض اپنے فرائض آسن رنگ میں بجا لانے کی توفیق عطا فرمائے. اس سال سیکیورٹی کے ضمن میں بھی میں خاص طور پر توجہ دلانا چاہتا ہوں. گزشتہ سال سے خاص طور پر اس شعبے میں بہت بہتری پیدا ہوئی ہے اور وسعتی پیدا ہوئی ہے, لیکن اس سال خاص طور پر اس میں معمولی سے سکم اور کمی کو بھی نظر انداز نہیں کرنا چاہیے اور جو بھی انتظام ہے ان کو اپنے باریکی میں جا کر اس کا خیال رکھنا چاہیے. جماعت کی طرف سے جو کارڈ ایشو ہوئے ہیں ان کی مکمل تسلی کرنی چاہیے. ہر ایک کو, چاہے وہ واقف ہی ہو, جو بھی طریقہ کار ہے اسکین وغیرہ کرنے کا, چیک کرنے کا, اس پر پورا عمل ہونا چاہیے. کسی کی چند لمحوں کی معمولی ناراضگی برداشت کر لیں لیکن فرائض میں کوتاہی نہیں ہونی چاہیے. اس سال اس تعلق میں پھر میں جرمنی کی مثال دے رہا ہوں. جرمنی کے جلسے سلانے پر بہت اچھا انتظام تھا اور کافی تعداد میں گیٹ ہونے کی وجہ سے کوئی دقت ہی پیش نہیں آئی. ہر ایک کارڈ کی معلومات جب سکین ہوتا تھا تو ماں تصویر اور اس کے ذیلی تنظیم سے تعلق, عمر وغیرہ, وہ سب سامنے آ جاتا تھا. بہرحال اس سال مجموعی طور پر جلسہ جرمنی کے اعلی انتظامات کے علاوہ ان کا سیکیورٹی کا انتظام اور چیکنگ کا انتظام بھی بہت قابل تعریف تھا. اللہ تعالیٰ ان تمام احمدی نوجوانوں کو جزا دے اور ان کے ذہنوں کو مزید جلا بخشے جنہوں نے بڑی محنت سے یہ سسٹم ترتیب دیا تھا. عموماً میں جرمنی کے جلسے کے بعد ان کے کارکنان کی خدمات اور خوبیوں کا ذکر کر دیا کرتا ہوں. اس سال کیونکہ موقع نہیں پیدا ہو سکا تو آج میں نے سوچا مختصر ذکر کر دوں. بہرحال جلسے کے دنوں میں گیٹس پر چیکنگ اور سیکیورٹی کے نظام کے شعبے کو یہاں بھی, کیونکہ جلسہ گاہ میں بھی اور جگہوں پر بھی, قیام گاہوں بھی, بہت زیادہ ہوشیار ہو کر کام کرنے کی ضرورت ہے. اور ہر جگہ صرف نو عمر لڑکے ہی مقرر نہ کر دیے جائیں بلکہ ان کے ساتھ ان کے پختہ ذہن کے جو افسران ہیں یا نائبین ہیں وہ بھی ہونے چاہیے. لیکن سب سے بڑھ کر یہ بات یاد رکھیں, جیسا کہ ہم نے شروع میں کہہ دیا ہے, کہ ہمارا اصل انحصار خدا تعالیٰ کی ذات پر ہے. اس لیے کوئی بھی لمحہ دعاؤں سے خالی نہ جانے دیں, ڈیوٹی کے دوران بھی دعائیں کرتے رہیں. سیکیورٹی کے ضمن میں یہ بات بھی یاد رکھیں کہ جو عارضی قیام گاہیں ہیں, جو اجتماعی طور پر مارکیوں میں بنائی جاتی ہیں, حدیقۃ المہدی میں یا اسلام آباد میں یا مستقل سے مراد ہے جو مسجد بیت الفتوح میں یا اور جگہ ہیں یا کہیں بھی, इसी तरह इंफरादी खेमों की क्याम गाहें हैं जो लोग खुद भी लगाते हैं, खासतौर पर हदीकतुल महदी और इस्लामाबाद में। इनमें बाज दफा चोरी के कदों के वाकयात हो जाते हैं, इसलिए हिफाजत के इंजाम को खासतौर पर नजर रखने की जरूरत है, इस इंजाम पर नजर रखने की जरूरत है। अगर कोई चोरी के लिए अंदर आ सकता है तो और नुकसान ही पहुंचा सकता है, इसको हमेशा याद रखें। इसलिए कतन अगर इसके कि कोई लोगों को आपने कह दिया और अपने कीमती सामान साथ ले जाओ और लोग ले जाते हैं, लेकिन फिर भी आपने हिफाजत और पहरे के काम को पूरी तरह और जिम्मेदारी से उसी तरह बजा लाना है और गहरी नजर रखते हुए काम करना है। किसी भी किस्म की सुस्ती या लापरवाही से काम नहीं लेना, सिर्फ चोरी ही नहीं बल्कि और वजूहात की वजह से भी तवज्जो और विजिलेंस की जरूरत है। और फिर सिक्योरिटी वालों को हमेशा पूरा एतमाद रहने की जरूरत होती है, कभी किसी सूरत में भी पैनिक होने की जरूरत नहीं। इसी तरह दूसरी ड्यूटी वाले हैं, बाज दफा खाने के औकात में खाने की कमी और मेहमानों का रश हो जाता है, अल्लाह ताला के फज़ल से अमूमन ऐसा नहीं होता, लेकिन क्योंकि खाना और जगह पकड़ा होता है और खिलाया जैसे कि दोनों में और जगह जाता है, इसलिए अगर देर हो जाए तो तहम्मुल से मेहमानों की तसल्ली करवाया करें। इसी तरह ट्रांसपोर्ट है, जलसे पर आने और जाने के औकात में बसों और ट्रेनों पर रश हो जाता है, कारकुनान तहम्मुल से रहते हुए अपने फराइज भी अदा करें और मेहमानों को भी सब्र और हौसला दिलाएं। ये वक्ती दिक्कत है, मुश्किल का सामना होना चाहिए, मेहमानों को हौसला दिलाएं, उनको तलकीन करें, गुस्से में आने की जरूरत नहीं। फिर और शोबे जाते हैं, इसी तरह पानी का शोबा है, इसमें कमी बेशी हो जाती है, गर्मी आजकल ज्यादा है, जरूरत भी ज्यादा होती है पानी की, अगर मौसम अच्छा हो जरूरत नहीं होती, लेकिन अब तो यहां भी गर्मी होने लग गई इसलिए ये भी बड़ा अहम शोबा हो गया। अलावा पीने के पानी के टॉयलेट्स वगैरह में, गुस्लखानों में पानी की जरूरत होती है, तो ये सब शोबे ऐसे हैं जहां बावजूद कारकुनान के तजुर्बाकार होने के मेहमानों की बेहौसलगी की वजह से बाज दफा अफरा तफरी की सूरत पैदा हो जाती है। इसलिए जहां कारकुनान को अपनी हालत को सही रखने की जरूरत होती है, वहां मेहमानों को भी तहम्मुल के साथ सही रहनुमाई करने की जरूरत होती है। अल्लाह ताला आसम रंग में सबको अपने फरवाइज अदा करने की तौफीक अता फरमाए। मेहमान नवाजी एक तो वैसे भी एक मोमिन का तुरा इम्तियाज है, और जो मेहमान खालिस दीनी गरज से आ रहे हों और जिनको जमाने के इमाम ने अपना मेहमान कहा हो, उनकी मेहमान नवाजी तो बहुत बरकतें लिए हुए और खास लिए हुए है, और इस वजह से खास तो जो चाहती है। हज़रत मसीह मौऊद अलैहिस्सलाम के मेहमान, जैसा कि मैंने कहा, दीनी गरज के लिए आते हैं, और दीनी गरज क्या है कि आ हजरत सल्लल्लाहु अलैहि वसल्लम पर नाज़िल हुए दीन को का दीन का ज्यादा से ज्यादा इल्म हासिल करके अपनी जिंदगियों में पाक तब्दीलियां पैदा करें और खुदा ताला का मुकर्रब बनने की कोशिश करें। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम इस गरज के लिए आए हुए मेहमानों की मेहमान नवाजी किस तरह फरमाया करते थे, इसकी बेशुमार मिसालें हैं। कभी हम देखते हैं कि मेहमान आ गया तो आ हजरत सल्लल्लाहु अलैहि वसल्लम अपने घर में पैगाम भेजते हैं कि अपनी हर बीवी के घर पैगंबर को भिजवाते हैं कि आज मेरा मेहमान आ गया है, उसके खाने का बंदोबस्त करो। लेकिन हर बीवी घर से जवाब मिलता है कि आज तो हमारा पानी पर गुजारा है, सिर्फ खाने की कोई चीज नहीं। अब देखें यहां आपकी बीवियों के भी सब्र और शुक्र के इंतहाई मुकाम को पता चलता है। आप सल्लल्लाहु अलैहि वसल्लम की कुव्वते कुर्सी की वजह से कोई वावेला नहीं, कोई हल्का सा एहसास भी नहीं दिलाया जा रहा कि आपके घर वाले भूखे हैं। इस हालत का भी पता चलता है तो मेहमान के आने की वजह से पता चल रहा है। बहरहाल इस मेहमान को फिर एक सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम अपने साथ ले जाते हैं, और वो भी कोई अमीर आदमी नहीं है, उनके घर में भी सिर्फ बच्चों के लिए खुराक है। वो बच्चों को तो किसी तरह सुला देते हैं और खाना मेहमान के सामने रख देते हैं, और खुद चिराग बुझाकर अंधेरे में इस तरह जाहिर करते हैं, मुंह चला रहे हैं ताकि मेहमान को पता ना चले कि वो भी खाना खा रहे हैं साथ घर वाले के नहीं। उसको एहसास ना हो कि घर वाले मेरे साथ क्यों शामिल नहीं हो रहे, और फिर अल्लाह ताला के प्यार की नजर भी देखें अपने बंदों के लिए, अब बंदों के इस फेल पर किस तरह पड़ती है कि इसकी खबर अल्लाह ताला अपने प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को देता है कि इस मोमिन मर्द और मोमिन औरत के अमल ने रात मुझे हंसा दिया, और जिस मोमिन के फेल से अल्लाह ताला खुश हो जाए उसको तो दोनों जहान की रहमतें मिल गई, उसके लिए एक वक्त खाने की कुर्बानी क्या हैसियत है। कभी हम आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की मेहमानवाजी का ये अंदाज देखते हैं कि एक यहूदी जो बिस्तर गंदा करके चला जाता है तो आप खुद उसकी सफाई कर रहे हैं, और सहाबा के कहने पर कि ए हमारे प्यारे, हमारे मां बाप पर फिदा हूं, हमें ये काम करने दें। अब कहते नहीं, ये मेहमान मेरा था, मैं कर रहा हूं, बस मुझे ये काम करने दो। फिर हजरत अबू हुरैरा रवायत करते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें नसीहत करते हुए एक मोमिन जो अल्लाह और यौम आखिरत पर यकीन रखता है उसकी तीन निशानियां बताई। पहली बात यह कि उमदा अखलाक के हामिल बनकर हमेशा मुंह से अच्छी बात निकालो, किसी के लिए किसी किस्म की दिल आजारी की बात तुम्हारे मुंह से ना निकले, क्योंकि बद अखलाकी तुम्हारे ईमान को भी दागदार कर देती है। बस या तो तुम अच्छी बात कहो या खामोश हो जाओ, इससे जहां तुम खुदा ताला को की खुशनुदी हासिल करने वाले बनोगे और ईमान की मजबूती हासिल करने वाले बनोगे, वहां मुआशरे के अमन की जमानत भी बन जाओगे। दूसरी बात, अल्लाह ताला और आखिर पर ईमान लाने वाले के लिए ये जरूरी है कि अपने पड़ोस की इज्जत करो, और पड़ोसी के हक के लिए अल्लाह ताला ने हमें बड़े वादे हुक्म दिए हैं, और आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने भी मोमिनीन को यही बताया है कि अल्लाह ताला ने इस कसरत से पड़ोसी से उसने सलूक करने और ताल्लुक रखने, उसका हक अदा करने का फरमाया है कि मुझे ख्याल हुआ कि शायद पड़ोसी विरासत में भी हकदार न बन जाए, रिश्तेदार न बन जाए, उसको न बना दिया जाए। तो अल्लाह ताला ने सिर्फ मुस्तकिल पड़ोसी, घरों के हमसायों को भी पड़ोसी नहीं कहा, बल्कि आर्जी पड़ोसियों का भी जिक्र है, उसका भी हक अदा करने का जिक्र है। कुछ वक्त के लिए जो साथ बैठ गया है वो भी हमसाये के जुमरे में आता है, और उसका हक अदा करने का भी जिक्र है। और यहां तो हम अपने दीनी भाइयों का हक अदा कर रहे हैं, उनका हक हमें अदा करना है जो इन चंद दिनों की हमसाई के अलावा भी अपना हक रखते हैं। फिर एक मोमिन की आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने तीसरी निशानी यह बताई है कि मेहमान का एहतराम करता है। बस मेहमान नवाजी भी ईमान में मजबूती और उसके इजहार के लिए जरूरी है। اور اللہ تعالیٰ کے قرب کو پانے کا ذریعہ ہے. جیسا کہ میں نے بتایا کہ اللہ تعالیٰ نے اس مومنہ اور مومن کے عمل سے کس قدر عمل کو کس قدر خوشی سے دیکھا تھا, کتنا خوشی کا اظہار کیا تھا کہ آن حضرت صلی اللہ علیہ وسلم کو بھی اس خوشی میں شامل فرمایا. اپنی بھوک تو ایک طرف رہی, بچوں کی بھوک کو بھی مہمان کی مہمان نوازی پر ترجیح دی انہوں نے. یہ نہیں یہ کہا گیا کہ تم بچوں کے لیے کچھ رکھ لیتے, بلکہ اپنے آپ کو اور بچوں کو تکلیف میں ڈال کر مہمان نوازی کرنے پر اللہ تعالی نے ایک سند عطا فرما دی خوشنودی کی, کہ یہی حقیقی مومن ہے جو اللہ تعالی اور یوم آخرت پر یقین رکھتے ہیں. ہم نے تو یہاں صرف وقت اور جذبات کی تھوڑی سی قربانی دینی ہے ان مہمانوں کے لیے, جو بھی ہم تھوڑی بہت خدمت کرتے ہیں ان کی. یہی اصول آ حضرت صلی اللہ علیہ وسلم کے غلام صادق اور عاشق صادق نے آپ صلی اللہ علیہ وسلم کی محبت اور پیروی میں اپنایا تھا, کہ خدا تعالیٰ کی محبت کو سب سے بڑھ کر محبت بڑھ کر حاصل کرنے والے بنے ہیں اللہ تعالیٰ کی محبت کو اس پیروی کی وجہ سے. اور حضرت مسیح علیہ الصلوۃ والسلام کی مہمان نوازی کوئی عارضی اور وقتی اور چند لوگوں کی مہمان نوازی نہیں تھی, بلکہ کثرت سے اور مستقل مہمان نوازی تھی, اور آپ اس کا ہمیشہ حق ادا فرماتے تھے. لیکن پھر بھی اللہ تعالیٰ نے آپ کو اس بارے میں فرمایا کہ ولا تصائر لخلق اللہ ولا تصم من الناس, کہ جو لوگ تیرے پاس آئیں گے تو یہ چاہیے کہ ان سے بدخلقی سے نہ کر اور ان کی کثرت کو دیکھ کر تھک نہ جانا. باوجود اس کے کہ آپ مہمان نوازی کی انتہا کرتے تھے, اور ابتدا میں ہی اللہ تعالیٰ نے آپ کو لوگوں کے آنے کی خبر دے دی تھی. بار بار جو اس طرف اللہ تعالیٰ نے توجہ دلائی ہے آپ کو الہام کر کے مختلف موقعوں پر اس کا ذکر ہے, وہ اس لیے بھی ہے کہ یہ کثرت تو اب بڑھتی جانی ہے. اس لیے آپ کے بعد خلافت کے نظام نے, خلیفہ وقت نے اور نظام جماعت نے بھی اس اصل کو سامنے رکھنا ہے, اس تعلیم کو سامنے رکھنا ہے, اور مہمان نوازی کے اس اہم کام کو بھولنا نہیں ہے. بس یہ اہم کام جو ہمارے ذمہ ہے اور یہ اہم وصف ہے جو ہم میں سے خاص طور پر ہر اس شخص نے اپنانا ہے جس کو خدا تعالیٰ نے مہمانوں کی خدمت کی توفیق دی ہے, یا جو اپنے آپ کو مہمانوں کی خدمت کے لیے پیش کرتا ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے مہمان نوازی کو صحابہ نے کس طرح دیکھا اور ہم تک پہنچایا, کس طرز پر آپ مہمان نوازی فرمایا کرتے تھے, آپ کی مہمان نوازی کی کیا طریق کیا تھے. اور شیخ یعقوب علی صاحب عرفانی نے ایک اپنی کتاب میں اس بارے میں کچھ لکھا ہے, جو کچھ باتیں انہوں نے نوٹ کی, محسوس کی اور ہم تک پہنچائیں, وہ اپنے الفاظ میں بیان کرتا ہوں. ایک تو یہ بتایا کہ آپ مہمانوں کے آنے پر بہت خوش ہوتے تھے اور کارکنان لنگر خانہ کو ہدایت تھی کہ ان کے آرام کی ہر ممکن کوشش کی جائے. مہمانوں کی آمد سے کے آنے پر آپ کو اطلاع دی جائے. ان مہمانوں کے علاقوں کے لحاظ سے ان کی خوراک کا بھی خیال رکھا جائے, اور اس مقصد اور اس کا مقصد کیا تھا خوراک کا خیال رکھنے کا, فرمایا کرتے تھے کہ اگر ان کی صحت ہی ٹھیک نہ رہے تو دین کیا سیکھیں گے وہ لوگ. آپ مہمان کے لیے چاہتے تھے کہ اگر غیر مہمان ہے تو اس کو زیادہ دن روک کر احمدیت یعنی حقیقی اسلام کا پیغام پہنچایا جائے. پھر یہ کہ مہمان سے تکلف کا برتاؤ نہیں ہوتا تھا. فرمایا کرتے تھے کہ مہمان بھی بے تکلفی سے اپنی ضروریات کا اظہار کر دیا کریں, اور اس بے تکلفی میں بھی مہمان کی عزت اور تکریم کا پورا خیال رکھا جاتا تھا, اور یہ ہدایت فرماتے تھے خدام کو. پھر آپ کی یہ خصوصیت تھی کہ مہمانوں کے آرام کے لیے ہر قسم کی قربانی فرماتے تھے. حضرت مولوی عبد الکریم صاحب اپنا واقعہ بیان کرتے ہیں کہ حضور علیہ السلام کے گھر کے لوگ لدھیانہ گئے ہوئے تھے, جون کا مہینہ تھا, اور جون کا مہینہ پنجاب میں بڑا سخت گرمی کا مہینہ ہوتا ہے. اس وقت ایک مکان نیا نیا بنا تھا, ایک مکان کا ایک حصہ, تو وہاں ایک چارپائی مولوی صاحب کہتے ہیں کہ پڑی ہوئی تھی, اور نیا مکان بنا ہوا تھا, اس میں موسم بھی ذرا بہتر ہوتا ہے نسبتاً, کیونکہ پانی وغیرہ کے استعمال کی وجہ سے, نئی اینٹوں کی وجہ سے اس میں کچھ نہ کچھ ٹھنڈک ہوتی ہے. جن لوگوں کو یہ سہولتیں یہاں میسر ہیں اور موسم بھی اچھا ہے, ان کو اندازہ نہیں ہو سکتا, لیکن وہاں کے رہنے والے جو ہیں, پرانے لوگ جو آئے ہوئے ہیں, وہ صحیح اندازہ کر سکتے ہیں کہ گرمیوں میں نیا بنا ہوا مکان کتنا آرام دہ لگتا ہے. تو بہرحال مولوی صاحب فرماتے ہیں کہ وہاں چارپائی بچھی ہوئی تھی, میں بھی اس پر لیٹ گیا. اس وقت حضرت مسیح موعود علیہ الصلوۃ والسلام ٹہل رہے تھے, تو مولوی صاحب کہتے ہیں کہ تھوڑی دیر بعد لیٹنے کے بعد میری آنکھ لگی. جب میری آنکھ کھلی تو میں نے دیکھا کہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرش پر میری چارپائی کے نیچے لیٹے ہوئے ہیں. مولوی صاحب کہتے ہیں کہ یہ دیکھ کر میں گھبرا کر اٹھ بیٹھا. تو آپ نے فرمایا کیا ہوا, آپ کیوں اس طرح اٹھ بیٹھے ہیں؟ تو میں نے عرض کی حضور نیچے لیٹے ہوئے ہیں, یہ کس طرح ہو سکتا ہے کہ میں اوپر چارپائی پر سو جاؤں؟ تو آپ نے مسکرا کر فرمایا کہ میں تو آپ کا پہرا دے رہا تھا. لڑکے شور کرتے تھے, انہیں روکتا تھا کہ آپ کی نیند میں خلل نہ ہو. تو یہ محبت ہے جو مہمان نوازی سے بہت بڑھ کر ہے, جو صرف ماں باپ میں ہی شاید دیکھی جا سکتی ہو, لیکن نہیں, یہ تو ماں باپ سے بھی بڑھ کر محبت ہے. اور یہ تو اللہ تعالی کے نبی کا حصہ ہو سکتا ہے, لیکن ہم جو اس کام پر مامور کیے گئے ہیں, ہمیں ذمہ داری لگائی گئی ہے کہ مہمانوں کی خدمت کرو, انہیں اس کا کچھ نہ کچھ حصہ تو بہرحال اپنانا چاہیے, لینا چاہیے, نمونہ دکھانا چاہیے. پھر آپ کی یہ خصوصیت تھی کہ مہمان کے مقام اور مرتبے کا خیال فرمایا کرتے تھے, لیکن عمومی مہمان نوازی ہر ایک ہی ایک طرح ہی ہوتی تھی. یہاں بھی ہمارے غیر جماعت اور غیر مسلم مہمان آتے ہیں, بعض ملکوں کی حکومتوں کے نمائندے ہوتے ہیں یا اپنی قوم کے لیڈر ہوتے ہیں جیسے افریقہ کے چیف وغیرہ, تو ان کی مہمان نوازی اور خیال رکھنے کی طرف خاص توجہ دینی چاہیے اور دی جاتی ہے, اور اس پر کوئی اعتراض کی بھی وجہ نہیں ہے, کیونکہ آن حضرت صلی اللہ علیہ وسلم کا بھی ارشاد ہے کہ قوم کے سرداروں کو ان کا مقام مناسب مقام اور مرتبہ کے لحاظ سے ان کو اعزاز دو. لیکن اس میں اعتدال اس لحاظ سے ہونا چاہیے کہ جیسے کہ انسانیہ سے اس حوالے سے جو انتظامیہ اس حوالے سے جو کئی قسم کی کیٹیگریز بنا لیتی ہے بلا وجہ, اور اخراجات کو بڑھا لیا جاتا ہے, اس میں کنٹرول ہونا چاہیے. بعض دفعہ بعض خاص مارکیز اور جگہوں پر کوئی بھی نہیں ہوتا اور کارکن ہی بیٹھے ہوتے ہیں وہاں صرف, یہی بعض دفعہ مجھے اطلاعیں ملتی ہیں. تو وی آئی پی کے نام کا بھی بعض اوقات غلط استعمال شروع ہو گیا ہے یا ہو جاتا ہے, تو اس طرح بھی انسانیوں کو توجہ دینے کی ضرورت ہے. بہرحال بے شک خاص مہمانوں کے لیے خاص انتظام کریں, लेकिन एक जगह ही बनानी चाहिए और इसमें भी एतदाल हो। फिर ये कि आपके इसमें दो ही मकसद होते थे मेहमानों की खिदमत के लिए, मेहमानों को वसूल करके उनकी मेहमानबाजी के, एक तो ये कि बल्कि तीन कहना चाहिए, मेहमानबाजी का हक तो अदा करना ही है, वो तो फर्ज है एक मोमेंट पे, लेकिन इसके अलावा आपके दो मकासद थे कि एक मेहमानों की तरबियत करें और दूसरे तबलीग। बस जलसे में मुतलका शोभा जात को इस तरह तवज्जो देते रहना चाहिए, जलसे के अवकात में ड्यूटी वाले जो भी कारकुनान हैं वो शामिल होने वालों को प्यार से जलसे का प्रोग्राम सुनने की तरफ तवज्जो दिलाएं, जो इधर उधर फिर रहे हों उनको नरमी से समझाएं कि आप जलसा में चले जाएं। इसी तरह शोभा तरवी को अपना किरदार अदा करना चाहिए। फिर हज़रत मसीह मौऊद अलैहिस्सलाम दोस्त दुश्मन की मेहमान नवाजी में भी फर्क नहीं फरमाते थे, कई मुखालफीन भी आते थे लेकिन अगर मेहमान बनकर आए हैं तो खुदाम को फरमाया करते थे कि इनकी मेहमान नवाजी करो, और ये क्योंकि मुखालफीन में से हैं हो सकता है कि बाज ऐसी बातें कर जाएं जो तुम्हारी दिलचस्पी का बायस हों, लेकिन तुम लोगों ने खामोश रहना, इनको जवाब नहीं देना। ऐसे कई वाकियात हैं, मसलन एक मौलवी अब्दुल हकीम नसीराबादी बड़ा मुखालिफ था, उसकी मेहमान नवाजी का आपने हुक्म दिया, वहां अपने लंगर में या उसके इलाके में तो नहीं ठहराया, बाहर नवाब साहब ने एक नया मकान बनवाया था उसके एक कमरे में वहां ठहराया उसको, ताकि एहतियात के तकाजे भी पूरे हों लेकिन मेहमान नवाजी का हक भी अदा करने की तलकीन फरमाई खुदाम को, और ये भी फरमाया कि किसी किस्म की बात नहीं करनी। वो किसी मोबाइल से किसी सिलसिले में आया था लेकिन इसके बगैर ही फिर वो चला गया। तो इसी तरह एक बगदादी मौलवी के नाम से मशहूर था उसका किस्सा है, और गालियां निकालने में वो शेर था, क्योंकि ये मौलवी जो है इस काम में शेर बहुत होते हैं, खासतौर पर वाहनों के बड़ा खिलाफ था। बहरहाल हजूर अलैहिस्सलाम ने इसकी मेहमान नवाजी फरमाई, हुक्म दिया उसका। किसी ने उस बगदादी मौलवी को कहा कि जिनकी मेहमान नवाजी से तुम लुत्फ उठा रहे हो और जिनके सामने बैठकर वहाबियों को गालियां दे रहे हो, ये भी वहाबी हैं। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने इस बात पर फैसला करते हुए फरमाया कि गालियां तो बहुत ज्यादा देता था लेकिन मैंने उसे कभी एहसास नहीं होने दिया, और फरमाया कि कहने वाले का ये कहना हज़रत मसीह मौऊद अलैहिस्सलाम तआला के ये भी वहाबी हैं, फरमाया कि एक लिहाज से ठीक है क्योंकि मैं भी कुरान शरीफ के बाद सही अहादीस पर अमल करना जरूरी समझता हूं। तो बहरहाल ऐसे कई वाकियात हैं जिनकी तफसीलात हमारे लिटरेचर में कुतुब में मौजूद हैं। अल्लाह ताला हमें तौफीक दे कि हज़रत मसीह मौऊद अलैहिस्सलाम के इस अमल को जो आप अलैहिस्सलाम ने अपने आका मुता हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के उसवे को देखकर अपनाया, हम भी अपनाकर अमल करने वाले बने, मेहमानों का हक अदा करने वाले भी हों। लेकिन साथ ही एक बात मैं कहना चाहता हूं, जैसे पहले मैंने कहा, अपनी आंखें खुली रखकर गिर्दोपेश का जायजा भी लेते रहें, क्योंकि आजकल जमात की मुखालफत और दुश्मनी ने शरारती अंसर को हर किस्म की अखलाकी पाबंदियों से आरी कर दी है, और न सिर्फ अखलाकी बल्कि किसी किस्म की शरारत की इनसे तवक्कु की जा सकती है। तो अल्लाह ताला हम सबको आसन रंग में अपनी जिम्मेदारियां निभाने की तौफीक अता फरमाए और हर शर्त से महफूज रखे। नमाज जुमा के बाद मैं एक जनाजा गायब भी पढ़ाऊंगा जो मुकरमा मुबारका बेगम साहब अहलिया सूफी नजीर अहमद साहब का है, जो 14 जुलाई 2010 को मुख्तसर अदालत के बाद वफात पा गई, इनकी उम्र 99 साल थी। जर्मनी में थी आजकल, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। आप बहुत दुआगो और साबर शाकर साहिब रोया जोर खातून थी, खिलाफत की बड़ी सच्ची वफादार आशिक थी। अपनी मर्ज़ुल मौत जो चंद दिन की बीमारी थी उसमें भी यही पुष्टि रखती थी कि मेरे मुतल्लिक उनका क्या हाल है, अपनी बीमारी की फिक्र नहीं थी। हर एक के लिए नफर असां वजूद थी, किसी को दुख नहीं दिया बल्कि दूसरों के दुखों को अपना लिया। तबीयत में कुर्बानी और इशार का बड़ा माता था, एक दफा उनको दुआ के लिए कह दिया जाए तो हमेशा दुआएं करती रहती थी। हमेशा हर एक ही मामूली नेकी की भी कदर की, कनात उनमें बहुत ज्यादा थी। जेवर बनवाया था एक तो वो मरियम शादी फंड में दे दिया, फिर उनके पास कुछ रकम जमा थी वफात से पहले तो फरमाया कि ये भी बिलाल फंड में दे देना। और मरहूमा ने अपने दो भाइयों की बीवियों के वफात पा जाने के बाद अपने महदूद वसाइल के बावजूद उनकी तालीम और तरबियत उनके बच्चों की। इनके रस्मानगान में दो बेटियां और चार बेटे हैं, दो बेटे वाकफी जिंदगी हैं। एक तो मुकर्रम डॉक्टर जलाल शम्स साहब हैं जो टर्किश टेस्ट के इंचार्ज हैं आजकल, और दूसरे मुनीर जावेद साहब हैं प्राइवेट सेक्रेटरी। ये दो बेटे वाकफी जिंदगी हैं इनके, और दूसरे एक बेटी इनकी वाकफी जिंदगी मुकर्रम हनीफ महमूद साहब जो नायब नादिर इस्लाह शाह हैं रबा में, उनकी अहलियां हैं। तो इस लिहाज से तीन बच्चे इनके वाकफी जिंदगी में भी समझे जाएं, दो तो वाकफी जिंदगी हैं ही है, बीवी भी वाकफी जिंदगी होती है वाकफी जिंदगी की। अल्लाह ताला मरहूमा के दर्जात बुलंद फरमाए, मफरत का सलूक फरमाए। जैसा कि मैंने कहा, नमाज जुमा के बाद इनकी नमाज जनाजा अदा की जाएगी।
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.
www.radiomaryamangalam.com انٹرنیشنل جلسہ سالانہ یو کے، جہاں قومیں آپس میں بغلگیر ہوتی ہیں، خلافت کے بابرکت سائے تلے، تین بابرکت دن، 30